अन्तर सम्वादबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, आधुनिक नेपालका राष्ट्र निर्माता पृथ्वी नारायण शाहको आज 302 जन्म जयन्ती राष्ट्रिय एकता दिवसको रूपमा मनाइँदैछ। कुनै पनि राष्ट्र एकीकरण गर्नु अत्यन्त कठिन र साहसिक कार्य हो। ससाना 2224 राज्यमा विभक्त नेपाललाई एकीकरण गर्ने अभियानको परिकल्पना र त्यसलाई साकार पार्ने कार्यमा बडा महाराजा तिराज पृथ्वीनारायण शाहको भूमिका स्तुत्य र अविस्मरणीय छ। तत्कालीन समयमा भारतको दक्षिणबाट उत्तरतर्फ विस्तार गर्दै अघि बढ़ेको बेलायती सेनाले अन्ततो गत्वा नेपालमाथि आइलाग्छ भन्ने कुरा बुझेर उनले त्यसका लागि राज्यको एकीकरण अभियान प्रारम्भ गरे। उनको शेषपछि पनि उनका छोरा बहादुर शाहको भूमिका निकै महत्वपूर्ण छ। पृथ्वीनारायण शाहले शुरू गरेको एकीकरण अभियानको परिणाम स्वरूप कुनै बेला नेपालको सीमाना पूर्वमा टिस्टादेखि पश्चिममा सतलजसम्म कायम थियो, जसलाई हामी विशाल नेपाल अर्थात ग्रेटर नेपाल भन्ने गर्छौं। सन् 1814 1816 चलेको नेपाल अंग्रेज युद्धमा हाम्रा पूर्वज वीर गोर्खालीहरूले गरेको बलिदान स्वरूप सुगौली सन्धिबाट पूर्व र पश्चिमका धेरै भूभाग तत्कालीन ब्रिटिश इण्डियाको हातमा गए पनि मेची महाकाली सीमाभित्र समेटिएको आधुनिक नेपाल एक स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा आज पर्यन्त कायम छ। यो गौरवपूर्ण इतिहासमा गर्व गर्दै उनै राष्ट्र निर्माता बडा महाराजा धीराज पृथ्वीनारायण शाहप्रति हामी पनि भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछौ। बडा महाराजा धीराजको 302 जयन्तीका अवसरमा आजको अन्तर सम्वादमा हामी मध्य प्रदेशका पूर्व प्रमुख एवं पृथ्वीनारायण शाह र उनको योगदान बारेका जानकार डाक्टर राजेश अहिराजसँग कुराकानी गर्दैछौ। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। डाक्टर साहब नमस्कार, स्वागत छ रेडियो नेपालको यो प्रत्यक्ष प्रसारणमा।
नमस्कार सबैलाई, राष्ट्रिय एकता दिवसको शुभकामना।
हजुर, अब एउटा अर्को महत्वपूर्ण दिन हो आज हामी सबै नेपालीको लागि। ससाना 2224 राज्यमा विभक्त भएको नेपाललाई एकीकरण गरेर आज जुन स्थितिमा हामी छौं, यसको श्रेय बडा महाराजा धीराज पृथ्वीनारायण शाहलाई पक्कै पनि जान्छ। उहाँलाई स्मरण गर्दा के कस्ता विषयहरू चाहिँ हामी भुल्न सक्दैनौ, उहाँको योगदान बारे अलिकति चर्चा गरौं शुरूमा डाक्टर साहब।
सबैभन्दा पहिला त विश्वभरि छरिएर रहेका जति पनि हामी नेपाली छौं, आज नेपाली हुन पाएको मूल आधार नै नेपाल एकीकरण हो र त्यसका श्रेय राष्ट्र निर्माता पृथ्वीनारायण शाहजीकै अभियानलाई जान्छ, उहाँलाई नै जान्छ। उहाँले गर्दा नै यो नेपाल कायम भयो र त्यसपछि नेपाल भएका कारणले नै हामी सबै नेपाली भएर विश्वभरि आफ्नो श्री ठाडो पारेर नेपाली भएकोमा गर्वको अनुभूति गर्दै अहिलेसम्म हामी छौँ। त्यही भएर सबभन्दा पहिला त हाम्रो पहिचान, हाम्रो देश, हाम्रो राष्ट्रियता, हाम्रो मातृभूमि, हामी नेपाली एउटा स्वतन्त्र देशको स्वतन्त्र नागरिकको रूपमा अहिलेसम्म बस्न पाउनु यो पहिचान कै मूल श्रेय नै उहाँलाई जान्छ, एउटा कुरा हो। दोस्रो कुरो चाहिँ आजभन्दा 302 वर्ष पहिला नै यो देश एकीकरणको सँगसँगै उहाँले थुप्रै कुराहरू हामीले दिएर जानुभएको थियो। यो ज्ञानका कुराहरू, सिपका कुराहरू, कौशलका कुराहरू, अन्तर्राष्ट्रिय सम्बन्धका कुराहरू, उद्योग व्यापार नीति, औद्योगिक क्रान्तिका कुराहरू, कृषि क्रान्तिका कुराहरू, थुप्रै कुराहरू जुन दिव्य उपदेशमा हामीले भेट्छौँ। र सबैभन्दा गजब कुरा त के रहेछ भने विश्वमा विखण्डनको राजनीति चलिराखेको बेला उहाँले चाहिँ एकीकरणको राजनीति प्रारम्भ गर्नुभएको थियो। त्यो आज पनि हामी नेपालीले त्यो कुरा बिर्सनुहुन्न कि उहाँले एकीकरणमै बल छ, एकतामै बल छ, साझापनामै बल छ भनेर उहाँले जुन सन्देश दिएर जानुभयो, आज पनि हामी त्यो सन्देशलाई आत्मसमीक्षा गर्ने हो, आत्ममूल्याङ्कन गर्ने हो र त्यसलाई आधार बनाएर जाने हो भने नेपाल पुनः समृद्धिको मार्गतर्फ जान सक्छ। नेपाली नेपाली बीच रहेको द्वन्द्व, दूरी, घृणाहरू कम भएर जान सक्छ। त्यस्तै उहाँले विदेश नीति कस्तो हुनुपर्छ भन्ने जुन हामीले सिकाएर जानुभएको छ, उहाँले चाहिँ हामीले कृषि क्रान्ति कसरी गर्नुपर्छ, यो खानीहरू भएको ठाउँमा हामीले कसरी अगाडि बढ्नुपर्छ, गाउँ बस्तीलाई कस्तो बनाउनुपर्छ, त्यसदेखि लिएर आफ्नो धर्म, सनातन धर्मदेखि लिएर अरू सबै विषयमा जुन उहाँले उपदेश हामीले दिएर जानुभएको छ त्यसलाई हामीले सिक्ने हो, त्यसलाई हामीले स्वीकार्ने हो र त्यो अनुसार अगाडि बढ्ने हो भने हाम्रो देशमा दिव्य उपदेश बाहेक अरू कुनै वादको खाँचो देखिन्न।
अब दिव्य उपदेशमा बडा महाराजा धीराज पृथ्वीनारायण शाहले जुन किसिमका आफ्ना भावनाहरू आफ्ना दृष्टिकोणहरू प्रस्तुत गर्नुभयो त्यतिखेरको समयमा अहिले जस्तो संविधानै बनिसक्ने अवस्था थिएन, धेरै पछि मात्रै नेपालले चाहिँ आफ्नै संविधान पाएको हो र दिव्य उपदेशले निर्दिष्ट गरेका कुराहरू यहाँले अघि पनि इंगित गर्नुभयो, एउटा राष्ट्रलाई स्वावलम्बन गराउने कुरादेखि यसको चाहिँ सुरक्षाका कुरा यसको अन्तर्राष्ट्रिय सम्बन्धका कुरा गर्दाखेरि आज पनि हामी सम्झिन्छौं कतिपय कुराहरू चेतना भया भन्दै दुई ढुङ्गा बीचको तरुलो नेपाल होइन उत्तर र दक्षिण बीचमा चाहिँ हामीले कस्तो किसिमको सन्तुलित सम्बन्ध राख्नुपर्छ, देशलाई चाहिँ आत्मनिर्भर बनाउनको लागि होइन विदेशी नाचगानदेखि लिएर विदेशी कपड़ा विदेशी सरसामानहरू पनि प्रयोग नगर्नु सकेर आफ्नै देशमा उत्पादन गर्नु त्यो गर्दाखेरि चाहिँ होइन जनता बलियो भयो भने राज्य पनि बलियो हुन्छ दरबार पनि बलियो हुन्छ राजकाज बलियो हुन्छ भनेर जुन एउटा 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 जनपक्षीय हिसाबले पनि यी दिव्य प्रदेशमा जुन विचारहरू व्यक्त भएका छन् आज त्यही नेपाल र हामी तीनै नेपालीहरू जुन चार वर्ण छत्तीस जात भनिया थियो विगतमा हामी एउटा विविधताभित्र एकता खोजिरहेका छौं, कता कता त्यो एकता अलिकति खलबल्याउन खोजिएको हो कि भन्ने आवाज मिल्छ आजको दिनमा त्यस्ता खालका प्रतिक्रियाहरू पनि आइरहेका छन् विभिन्न कोणबाट।
त्यही दिव्य उपदेशमा यहाँले सम्झिनुभयो भने विदेशीहरूको विचार वा विदेशीहरूको धर्म अथवा विदेशीहरूलाई दरबार प्रवेश गर्न नदिनु भनेर प्रष्ट सन्देश दिएको छ। दरबार प्रवेश गर्न नदिनु भनेको विदेशीहरूलाई शक्ति केन्द्रमा छिर्न नदिनु, राज्यको शक्ति केन्द्रहरूमा छिर्न नदिनु, यो देशका न्यायपालिका कार्यपालिका व्यवस्थापिका पत्रकारिता लगायतका बौद्धिक क्षेत्रहरूमा जुन वैदेशिक प्रभावहरू देखिएको छ, चाहे आर्थिक प्रभाव होस् चाहे वैचारिक प्रभाव होस् चाहे विदेशीहरूको सशरीर हस्तक्षेपवाला प्रभाव होस्, यो कुरालाई हुनै नदिनु भनेर प्रष्ट रूपबाट दिव्य उपदेशमा भनिएको छ। त्यसले पनि के संकेत गर्छ भने आज हामी कहाँ जुन द्वन्द्व र दूरीहरू छन्, जुन जात क्षेत्र वर्ग भूगोल लगायतका धर्मका लगायतका जति पनि यो द्वन्द्व र दूरीहरू देखेको छ, त्यो दिव्य उपदेशमा पहिलादेखि नै यसो नगर है यसले क्षति हुन्छ है भनेर प्रष्ट रूपबाट भनिएको छ। त्यसपछि पनि तपाईँ हेर्नुभयो भने यो नेपाल एकीकरणकै क्रममा सुरुवातकै क्रममा उहाँसँग जुन एउटा समूह थियो त्यो समूह कस्तो थियो तपाईँ सम्झिनु त, यो श्यामलाल मिश्र गजराज मिश्र लगायतका केही मधेसका प्रतिनिधिहरू थिए भने उहाँसँग चाहिँ त्यो मुस्लिम समुदायका मान्छेहरू जसले हतियार बनाउँथे र हतियार चलाउन सिकाउँथे, नेपालका नेपाली एकीकरणमा लागेका सैनिकहरूलाई हतियार चलाउन सिकाउने काम पनि मुस्लिमहरूले गर्थे। यो कुरा दिव्य उपदेशमा कतिपय मुस्लिमहरूको नामै लेखिएको छ दिव्य उपदेशमा, र अहिले पनि तपाईँ जानुभयो भने हेर्नुभयो भने गोर्खा तनहुँ म्याग्दी कास्की लगायतका ठाउँहरूमा मुस्लिम समुदाय र जसलाई अहिले हामी चुरौटे भन्छौँ र मिश्रहरूको परिवार हजारौंको संख्यामा छ। यसले के संकेत देखाउँछ भने नेपाल एकीकरण एउटा मात्रै समुदायको रगतले एउटा मात्रै समुदायको त्यागले एउटा मात्रै समुदायको बलिदानले नेपाल एकीकरण भएको होइन, नेपाल एकीकरणमा सबैको उत्तिकै लगानी रहेछ, मिश्रहरूको पनि लगानी छ मुस्लिमहरूको पनि लगानी छ खसहरूको पनि लगानी छ सबैको लगानी छ, अर्थात् नेपाल एकीकरण गर्ने क्रम नै यो नेपाल निर्माण हुने क्रम नै यो देशमा देखि तत्कालीन अवस्थामा देखिएर सबैको लगानी छ भने विखे नखर्चीदेखि लिएर त्यो सिप र कौशलका कुराहरू ज्ञानका कुराहरू करका कुराहरू कति राम्ररी व्याख्या गरिएको छ र त्यो दिव्य उपदेश आइसकेको धेरै वर्षपछि त्यही दिव्य उपदेशमा रहेको विदेशीलाई आफ्नो देशमा प्रवेश नगर्नु भनेर सन्देशलाई हाम्रो एउटा छिमेकीले स्वीकार गर्यो र ठुलो पर्खाल बनायो आफ्नो देशमा चारैतिर, कुनै पनि किसिमबाट विदेशी आउन दिएन विदेशी सामान आउन दिएन विदेशी अनाज आउन दिएन त्यो देश समृद्ध भयो। त्यही दिव्य उपदेश आएको धेरै वर्षपछि हाम्रो अर्को छिमेकीले स्वदेशी अपनाऊ भनेर आन्दोलन सुरु गर्यो विदेशी भगाऊ भनेर आन्दोलन सुरु गर्यो त्यो देश पनि समृद्ध भएर गयो, तर हामीसँग भएको आफ्नै पुँजी आफ्नै ज्ञान आफ्नै दिव्य उपदेश आफ्नै नीति हामीले स्वीकारेनौँ। त्यसको सयौं वर्षपछि विदेशीले ल्याइदिएको समावेशिताको सिद्धान्तलाई आज हामीले अङ्गीकार गरेर यो समावेशिताको सिद्धान्त फलानु देशले ल्याएको भन्छ भनेर हामीले छलफल गर्छौँ, जुन कुरा दिव्य उपदेशमा 302 वर्ष पहिल्यै हाम्रो दिव्य उपदेशमा थियो। महिलालाई सम्मान गर्नुपर्छ भन्ने कुरा त्यो दिव्य उपदेशमा थियो। एकजना आमाले कसरी यो रणनीति बनाउने, युद्ध नीति कसरी बनाउने, देशलाई कसरी एकीकरण गर्ने, कहाँबाट सुरु गर्ने भनेर खाना खाने बेलामा एउटा वृद्ध आमाले जुन उहाँलाई ज्ञान दिनुभयो, त्यो महिलाप्रतिको सम्मान र उनको त्यो नीतिलाई राष्ट्र निर्माताले अङ्गीकार गर्दाखेरि होइन, अहिले आएर महिला अधिकारको कुरा गर्छौँ, त्यो त्यति कति वर्ष पहिला थियो। अझै तपाईँले सम्झिँदै आउनुभयो भने देशको नागरिकको हत्या नगर्नु भनेर राष्ट्र निर्माताले आफ्नै भाइ छोरालाई जिम्मा दिएर पाटन पठाउँदाखेरि 11 नेपालीको हत्या, त्यतिखेरको नागरिक हत्या भयो भनेर सन्देश आउँदा आफ्नै भाइलाई कारवाही गरे। अहिलेको नेतृत्वसँग त्यो कुनै आश गर्न सकिन्न।
अब
उहाँले काठमाडौँ आउँदाखेरि म एकैछिनमा सकिहाल्छु, उहाँ काठमाडौँ आउँदाखेरि कुमारी आमालाई गएर ढोग्नुभयो, अब यहाँको सभ्यता, यहाँको संस्कृति, यहाँको नेवारहरूको परम्परालाई उहाँले सहर्ष स्वीकार गर्नुभयो। अहिलेको नेतृत्व भइदिएको भए कुमारी आमालाई हटाएर आफ्नै परिवारका छोरी आमा बहिनी श्रीमती कसलाई हुन्थ्यो त्यहाँ चाहिँ कुमारी आमा बनाउन अगाडि सरिहाल्थ्यो। अहिलेको नेतृत्वसँग यो आश गर्न सकिन्न। उहाँले जति पनि ठाउँमा नेपाली एकीकरण गर्दै अगाडि बढ्नुभयो, त्यो ठाउँको स्थानीय सभ्यता, संस्कृति, त्यहाँको रहनसहन, त्यहाँको चलनलाई कुनै हस्तक्षेप गर्नु भएन, सहर्ष स्वीकार गर्नुभयो। त्यो कुराले पनि हामीले के सिकाउँछ भने हामी हरेक ठाउँलाई आफ्नो ठाउँ सोच्ने, हरेक सभ्यतालाई आफ्नो सभ्यता सोच्ने, हरेक संस्कृतिले आफ्नो संस्कृति सोच्ने र साझा रूपबाट अगाडि बढ्नुपर्छ, देश समृद्ध हुन्छ भनेर त्यति स्पष्ट सन्देश आजभन्दा त्यति वर्ष पहिला हामीले पाएकै थियौँ त, अङ्गीकार पो नगरेको त।
हजुर, अब जस्तो डाक्टर साहब होइन, कुनै बेला अब परापूर्व कालदेखि नै जब चाहिँ विभिन्न देशहरूलाई शासन गर्ने पद्धतिको विकास हुँदै गयो, परापूर्व कालमा चाहिँ वैदिक शासन व्यवस्थालाई नै एउटा शासन पद्धतिको आधार मान्ने गरिन्थ्यो, मान्छे धार्मिक आस्थाबाट बाँधिएका हुन्थे, त्यसकारण त्यतिखेर चाहिँ एउटा विशुद्ध वैदिक शासन व्यवस्थाको परिकल्पना गरिएको थियो। बिस्तारै बिस्तारै त्यो अब राजा रजौटाहरूमा चाहिँ सीमित हुँदै आयो र विश्वका कतिपय देशहरूमा अहिले चाहिँ फेरि जनताको शासन भनेर भनौँ न, अब नेपालकै उदाहरण गर्दाखेरि पनि हामी गणतन्त्रको अभ्यास गरिरहेका छौं। हिजो चाहिँ राजतन्त्रात्मक शासन व्यवस्थाबाट अघि बढेको हाम्रो यो मुलुक, अब अहिलेको समयमा पृथ्वीनारायण शाहले ठिकै गरे, एकीकरण गरे, उनले हामी सबै नेपालीलाई एकताको सूत्रमा बाँधे, यदि त्यसो नगरेको भए हाम्रो अस्तित्व हुँदैन भनेर एकातिर प्रशंसा गर्न छोड्दैनौ, र अर्कोतर्फ के भने दमन भयो होइन, युद्धको कारणले गर्दाखेरि चाहिँ कतिपय समुदायहरू कतिपय स्थानहरूमा चाहिँ अलिकति ज्यादती भयो भनेर टिप्पणी गरेको पनि पाइन्छ। बडा महाराजा धिराजले जुन एकीकरण अभियान यदि नगरेको भए त आखिर त्यो भन्ने हैसियत पनि हामीसँग हुँदैन थियो होला नि, होइन? अहिले यो जुन किसिमका चाहिँ विरोधाभासपूर्ण स्वरहरू आइरहेका छन्, यसलाई तुलनात्मक रूपमा कसरी विश्लेषण गर्न सकिन्छ?
यसमा तीनटा कुरा लुकेको छन् जुन चाहिँ आम नेपाली वा नेपालीत्व भएको नेपालीले बुझ्नुपर्छ। एउटा कुरा के भने, युद्ध भन्ने कुरा मेसेज पठाएर, फूल पठाएर अथवा चिठी पठाएर युद्ध हुँदैन। युद्धमा एउटा सैनिकले अर्को सैनिकलाई परास्त गर्नुपर्छ, जित र हारको कुरा हुन्छ। कतिपय ठाउँमा तत्कालीन सिपाही पनि मारिएको होला राज्य पक्षबाट, कतिपय ठाउँमा विपक्षीहरू पनि मारिएको होला। त्यो युद्ध भन्ने शब्द आइसकेपछि त्यसमा चाहिँ हत्या गर्यो भनेर भन्नु नै आफैमा एक खालको अज्ञानता हो। दोस्रो कुरो के हो भने, कीर्तिपुरकै तपाईँले कुरा गर्नुहुन्छ भने त्यहाँको विषयलाई लिएर यति धार्मिक नाक काटियो भनेर कतिपय यो वैदेशिक प्रभावमा बाँचेका, विदेशी दाना पानीमा बाँचेका कतिपय नवनागरिकहरू वा राष्ट्र निर्माताप्रति जसरी पनि हिलो छाप्नुपर्छ भनेर कतिपय वैदेशिक शक्ति केन्द्रको इसारामा उफ्रिरहेका अबुझ नेपालीहरूले के बुझिदिनुपर्छ भने, आजको मितिमा, तपाईँ र म कुरा गरिराखेको मितिमा, आज पनि हाम्रो गाउँतिर कसैको छोरा बिग्रियो, कसैको छोरी बिग्रियो, कसैको भाइ बिग्रियो भने यसले त मेरो नाक कटाइदियो, यसले त मेरो इज्जत खराब गरिदियो, यसले हाम्रो परिवारको शान बिगारिदियो, यसले हाम्रो यस्तो काम गर्यो, यसले हाम्रो नाक कटाएर बसेको छ भनेर आज पनि हामीले कुरा गर्छौँ। नाक भनेको मान्छेको इज्जत गयो भनेर गाउँतिर अहिले पनि साङ्केतिक रूपमा त्यो शब्दहरू प्रयोग गरिन्छ। त्यो बेलामा किर्तिपुरका स्थानीय नागरिकलाई तत्कालीन किर्तिपुरकै शासकले रक्षा गर्न नसकेको र पृथ्वीनारायण शाहको सिपाहीले किर्तिपुर कब्जा गर्दाखेरि त्यहाँको नागरिकहरूले हाम्रो चाहिँ रक्षा हाम्रो शासकले गर्न सकेन, हाम्रो त इज्जत गुम्यो, हाम्रो त नाकै कट्यो भनेर सम्बोधन गरिराख्दा एउटा इस्ट इन्डिया कम्पनीका पराजित सिपाही पराजित सिपाहीले त्यो हाम्रो नाक कट्यो भन्ने कुरालाई अङ्ग्रेजीमा नोज कट लेखिदिने, त्यो नोज कटलाई चाहिँ अरू व्याख्या गर्नेहरूले एकजनाको नाक यति हुन्छ त्यही भएर यति धार्ने नाक काटे भनेर अर्कोले व्याख्या गरिदिने, यो अपव्याख्या पछिको अपव्याख्या हुँदै गएपछि किर्तिपुरमा यति नागरिकको नाक काट्यो भनेर अहिले पनि कतिपय साथीहरूले हल्ला गर्नुहुन्छ, यो कुराको विरोध गर्नुहुन्छ, यो चाहिँ सरासर गलत हो। त्यो इतिहासलाई हामीले अपव्याख्या गर्नु हुँदैन। त्यही भएर उहाँहरूले विरोधका लागि विरोध गर्नु अथवा त्यतिखेर उहाँले केही के प्रचीन पादरीहरूलाई त्यो फरक व्यवहार गरेका वा देश निकाला गरेका रिस अहिले पनि कतिपय आइएनजिओहरू मार्फत मान्छे परिचालन गराएर देशमा त्यो खालको भावनाको निर्माण गर्ने क्रम अलिअलि छ, नभएको होइन, तर त्यो अज्ञानता हो, त्यो चाहिँ अबुझ हो। तेस्रो कुरो चाहिँ के हो भने जो व्यक्तिले आफ्नै परिवारका सहोदर सदस्यलाई नागरिक हत्या किन गरेको, लडाईँमा त सेनालाई पो कब्जा गर्नुपर्छ, सेनामाथि पो आक्रमण गर्नुपर्छ, नागरिक हत्या गर्यो भनेर जसले देश निकाला गरे, जसले काठमाडौँ आएपछि यहाँका सभ्यता संस्कृतिलाई हुबहु स्वीकार गरे, जो चाहिँ अरू पनि क्षेत्रमा पुग्दाखेरि जुन ठाउँको राज्य तत्कालीन राज्य सत्तासँग युद्ध लडेर जुन त्यहाँको सिस्टम आफ्नो अधीनमा ल्याए, जसले नेपाल एकीकरण गरेपछि नेपालको नाम गोर्खा राखेनन् नेपाल राखे, जसले नेपाल एकीकरण गरिसकेपछि गोर्खाको झण्डालाई नेपालको झण्डा बनाएनन्, तिनीमाथि यस्ता खालका जुन विरोधाभासका टिप्पणीहरू म सुन्छु, मलाई लाग्छ यिनीहरू कि त कागजी नेपाली मात्रै हुन्, कि त यिनका दाना पानी नेपालभित्रबाट चाहिँ छैन जस्तो मलाई चाहिँ लाग्छ। र मलाई विश्वास छ कुनै दिन उहाँहरूको अध्ययन ज्ञान उहाँहरूको चाहिँ नेपाल निर्माणको क्रममा के भएको थियो भन्ने विषयहरू उहाँले बुझ्दै गएपछि यो विरोधका स्वरहरू मत्थर हुँदै जान्छ। किन जो व्यक्तिले आफूलाई नेपाली हुँ भनेर गर्व गर्छ ती व्यक्तिले राष्ट्र निर्माताप्रति अभद्र टिप्पणी गर्न सक्दैन, सच्चा नेपालीले राष्ट्र निर्माताप्रति अभद्र टिप्पणी गर्नै सक्दैन।
जुन अभिप्रायले अथवा जुन किसिमको प्रभावबाट चाहिँ यी स्वरहरू आइरहेका छन् वास्तविक नेपाली मनको यो आवाज चाहिँ होइन, तर अब एकीकरण गर्दाखेरि आदरणीय श्रोताहरू हामी अन्तर्सम्वादमा छौं, पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसका अवसरमा हामी कुराकानी गरिरहेका छौं मध्य प्रदेशका पूर्व प्रमुख रहिसक्नुभएका डाक्टर राजेश अहिराजसँग। डाक्टर साहब होइन, अब आजको नेपालमा अब राज तन्त्रात्मक व्यवस्थाको अन्त्य भएपछि अहिले एउटा संकोचको पनि केही समय एउटा वातावरण के थियो भने पृथ्वीनारायण शाहलाई अब हामीले किन मान्ने, उनी पनि त एउटा राजा मात्रै थिए भन्ने एउटा सतै टिप्पणी थियो, तर बिस्तारै यो महसुस हुँदै गएर होइन राज्य एकीकरण गर्दाखेरि त लडाईँ पनि हुन्छ, सम्झौता पनि हुन्छ, समझदारी पनि हुन्छ, त्यसकारण त्यो उनको एउटा कर्तव्य थियो, यदि त्यो कर्तव्य पूरा नगरेको भएदेखि र त्यतिखेर जो जो एकीकरणको प्रक्रियामा आएका थिए सबैतिर युद्ध पनि भएको छैन, केही ठाउँहरूमा अलिकति युद्ध गरेर जित्नुपर्ने जुन अवस्था थियो जसको चाहिँ दूरगामी एउटा दृष्टिकोण के थियो भने एउटा सबल राष्ट्र निर्माण गरौं होइन, त्यही भएर नै हामी पूर्वमा तिस्टा पश्चिममा काङ्गडासम्म पुग्न सक्यौं, एउटा ग्रेटर नेपालको एउटा मानचित्र अहिले पनि हाम्रो मानसपटलमा छ, यद्यपि हाम्रो सिमाना मेची र महाकालीमा चाहिँ सीमित भएको छ, एउटा सार्वभौम राष्ट्र दिएर गएका छन् हाम्रा पुर्खाहरूले, अहिले यो सार्वभौम राष्ट्रको चाहिँ सबैतिरबाट चाहिँ आक्रमण हुन खोजेको हो कि यहाँ चाहिँ द्वन्द्वको अवस्था आउन खोजेको हो कि भन्ने किसिमका एउटा एक किसिमको चाहिँ माहौल जुन किसिमको सृजना भइरहेको छ, हामी प्रत्येक नेपालीले आजको दिनमा एउटा राष्ट्रिय एकताका लागि महसुस गर्नुपर्ने, मनन गर्नुपर्ने, चिन्तन गर्नुपर्ने महत्वपूर्ण कुराहरू के हुन आउँछ?
तीनटा कुरा छ। सबैभन्दा पहिला नेपाल सबैको साझा फुलबारी हो, त्यही भएर नेपालीहरू नेपालीसँगै लडेर विदेशीलाई हित पुर्याउने काम गर्नु हुँदैन भन्ने प्रष्ट सन्देश त्यही दुई दुई देशभित्रै छ। अर्को, हामीले हाम्रा छिमेकीसँग कस्तो सम्बन्ध राख्ने र हवाई मित्रहरूसँग कस्तो सम्बन्ध राख्ने भन्ने कुरा पनि त्यहाँ सङ्केत गरिएको छ। र तेस्रो कुरा चाहिँ, जबसम्म हामीले आत्मनिर्भर हुँदैनौँ आर्थिक रूपबाट, वैचारिक रूपबाट, जब नेपालीहरू आफ्नै दाना पानी, आफ्नै खेत, आफ्नै पडक, आफ्नै बौद्धिकताले आफ्नै खुट्टामा उभिएर आफ्नो घर सञ्चालन गर्ने अवस्थामा हुँदैनौँ, तबसम्म हामीलाई विभिन्न विदेशीहरूले विभिन्न शीर्षकमा हामीलाई खेलिरहेको छ, होइन? त्यही भनेको छ विदेशीहरूलाई दरबार छिर्न नदिनु भनेर। दरबार भनेको तत्कालीन अवस्थामा राजदरबार माने पनि अहिले त सिंह दरबारै मान्नु पर्यो,
शासन सत्तालाई नै दरबार मान्नु पर्यो, एक प्रकारले
मान्नु पर्यो। अर्थात् के हो भने, विदेशी र उनका सिपाहीहरूलाई हामीले सत्ताभित्र चलखेल गर्न दियौँ भने देश कमजोर हुन्छ भनेर त्यतिखेर पनि भनिएकै थियो त। अहिले पनि तपाईँले सम्झिनुभयो भने यो देशमा जुन खालको लडाइँ छ, यो नीतिका विरुद्धमा नेताहरू छन्, यहाँ ज्ञानका विरुद्धमा बुद्धिजीवीहरू छ, यहाँ देशका विरुद्धमा दलहरू छ, यी सबै कुरा तपाईँले सम्झिनुभयो भने के साँच्चीकै हामी देश र जनताको पक्षमा सक्रिय छौँ त भन्दाखेरि छैनौँ। के साँच्चीकै हामीले देशलाई समृद्धितर्फ लगिराखेको छौँ त भन्दाखेरि छैनौँ। आज हाम्रो देश केमा आत्मनिर्भर छ भनेर कसैले सोध्यो भने नेताको भाषण बाहेक अरू कुनै कुरामा आत्मनिर्भर छैन भन्ने ठाउँ हामीले पाउँछौँ। हामीले आफ्नै सन्तानलाई, आफ्नै नागरिकलाई राम्रो शिक्षाको लागि विदेश पठाउने, राम्रो स्वास्थ्यको लागि विदेश पठाउने, राम्रो रोजगारीको लागि विदेश पठाउने र उसले पठाएको रेमिटेन्स यति धेरै बढ्यो भनेर गर्व गर्ने, होइन, राष्ट्रिय लज्जाको विषयलाई राष्ट्रिय सम्मानको विषयमा लिने, होइन, कि आज हामीले यो मुलुकसँग श्रम सम्झौता गर्यौँ त्यो भन्नु भनेको लज्जाको विषय हो। श्रम त्यो हामीले नागरिकलाई श्रमिकको रूपमा बेच्दैछौँ भन्नु भनेको राष्ट्रिय लज्जाको विषय हो, तर त्यसलाई हाम्रा नेताहरू, हाम्रो सरकारहरूले चाहिँ यो राष्ट्रिय सम्मानको विषयमा लिन्छ। आज हामीले फलानु देशसँग यति भिख माग्यौँ, हाम्रो देशमा फलानु देशले यति रकम दिन थाल्यो, यतिसम्म स्वैच्छिक रूपमा दिन सक्छ भन्ने कुरा जुन गर्वका साथ हाम्रो नेताहरूले बोल्छ, मलाई लाग्छ यो राष्ट्रिय लज्जाको विषय हो। हो, राष्ट्रिय सम्मान तब हुन्थ्यो जसरी यो देशमा कुनै समयमा जङ्गबहादुरले बेलायतलाई डोनेसन दिएर आयो, त्यो राष्ट्रिय सम्मानको विषय थियो। राष्ट्रिय सम्मानको विषय तब हुन्थ्यो जब हाम्रो देशको सरकारले हाम्रो देशबाट हामीले यति रकम फलानु देशलाई सहयोग गर्यौँ, हाम्रो देशले फलानु देशलाई यति एम्बुलेन्स सहयोग गर्यो, हाम्रो देशले फलानु देशलाई यो खालको आइटी, यो खालको विचार, यो खालको सिद्धान्त, यो खालको सहयोग गर्यो, हाम्रो देशले फलानु देशमा पुल बनाइदियो, हाम्रो देशले फलानु देशमा यो यति विद्यार्थीलाई छात्रवृत्ति दियौँ, हामीले दिने कुरा गर्दाखेरि राष्ट्रिय सम्मान हुन्थ्यो। तर हामीले यति भिख मागेर ल्यायौँ, हामीले चाहिँ यति धेरै ऋण ल्यायौँ कर्मचारी पाल्नको लागि, हामीले फलानु देशसँग श्रम सम्झौता गर्यौँ, यी सब राष्ट्रिय लज्जाका विषयहरू हुन्। त्यो प्रति हाम्रा देशका कुनै पनि दल र बुद्धिजीवीहरू बेलामै सचेत नभइदिँदा देश निरन्तर रूपबाट विघटनको बाटोमा गइराखेको छ। यो साँच्चीकै चिन्ताको विषय हो। र यदि छातीमाथि हात राखेर आम नेपालीले बोल्ने हो भने यो देशको समृद्धिका लागि नीतिगत रूपमा दिव्य उपदेश र कार्यनीतिका रूपमा राजा महेन्द्रले चालेका भूमिका, यो दुईटा भइदिने हो भने नेपाललाई समृद्ध गर्नको लागि विश्वको कुनै पनि बाद नेपाललाई चाहिँदैन।
हामी त्यही भित्रबाट नै एउटा समाधान र एकताको सूत्र पनि फेरि नयाँ युग अनुसार चाहिँ प्रतिपादन गर्न सक्छौ। डाक्टर साहब, समय यही निष्कर्षमा पुग्दै आजको लागि समय यति नै दिन सकियो। यो महत्वपूर्ण दिनमा आफ्ना विचार दृष्टिकोण राखिदिनु भयो, यहाँलाई हार्दिक धन्यवाद छ।
धन्यवाद, नमस्कार।
आदरणीय श्रोताहरू, बडा महाराजा धीराज पृथ्वीनारायण शाहको 302 जन्म जयन्तीका अवसरमा आज मुलुपर राष्ट्रिय एकता दिवस मनाइँदैछ। हामीले हाम्रा पुर्खाहरूले गरेको योगदानको स्मरण गर्नु हामी नागरिकको कर्तव्य हो र त्यही अनुक्रममा हामी बडा महाराजा धीराज पृथ्वीनारायण शाहलाई स्मरण गर्दै आजको यो सम्वाद अगाडि बढ़ाइरहेका थियौं। डाक्टर राजेश अहिराज, जो पूर्व मध्य प्रदेशका पूर्व प्रमुख पनि हुनुहुन्छ र पृथ्वी चिन्तनका विषयमा उहाँ निरन्तर लागि पर्नु भएको छ, यही कुराकानीका साथमा आजको अन्तर्सम्वादबाट प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद। म हरिशरण लामिछाने पनि बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।